तूने तारीख में देखी है, अंबिया की जो सबसे बड़ी खसूसियत थी वो क्या थी? गिरिया करना। अंबिया की खसूसियत, हम पर कोई चोट करे, हम पर कोई तंज करे, नहीं भाई, तुम्हें समझ नहीं आई, तुमने कुरान पढ़ा नहीं, तुमने सिर्फ कुरान को कमाने का जरिया बनाया, सीखने का नहीं। अगर सीखने का जरिया बनाते तो अंबिया की सीरत को तुम कुरान से पहचान पाते, देख पाते कि अंबिया जितने भी गुजरे उनकी सबसे बड़ी फजीलतें जो कुरान ने सुन्नत ने बयान की है वो गिरिया है अल्लाह की बारगाह में। गिरिया क्या करता है? इंसान के दिल को धो देता है। गिरिया आंखों से बहने वाले आंसू से इबारत है, लेकिन बहते ये आंखों से हैं, साफ ये दिल को करते हैं। लिहाजा जो हुसैन पर रोता है ना वो जालिम नहीं होता, जो हुसैन पर रोता है वो किसी बेगुनाह को मार नहीं सकता, जो हुसैन पर रोता है उसकी जबान गंदी नहीं होती, जो हुसैन पर रोता है उसके कान उसकी समातें गंदी नहीं होती, जो हुसैन पर रोता है वो गंदी चीजों को नहीं देखता, जो हुसैन पर रोता है उसकी निगाह भी पाकीजा होती है, उसकी जबान भी पाकीजा होती है, उसका दिल भी पाकीजा होता है। हुसैन पर गिरिया पाकीजगी लेके आता है, इसलिए हम गिरिया करते हैं। ये क्रिया हमें जिंदा रखने वाली चीज है, जिंदा रखने वाला अमल है। रूह की जिंदगी, दिल की जिंदगी इसी क्रिया से है, और अल्लाह ने यह तौफीक हमें दी है, किसी और को नहीं दी। इसी आप देखिए मौला अमीरुल मोमिनीन की जिंदगी में भी आपको यही चीजें नजर आएंगी, गिरिया जारी अल्लाह की बारगाह। आप जब हुसैन पर रोते हैं तो ये अश्क अल्लाह की बारगाह में मोतबर है, मोतबर। एक आंसू, कल परसों में कोई रिवायत पढ़ रहा था इमाम रज़ा अलैहिस्सलाम से मनकूल, कि जब एक साहबी आया तो कहा कि तुम हुसैन के बारे में कुछ कहो। उसने चंद अशआर पढ़े, जब चंद अशआर पढ़े तो कहा तुम उस तरह से पढ़ो जिस तरह से तुम महाफिल में पढ़ते हो। उसने उस तरह से पढ़ना शुरू किया, इमाम रोए और उसके बाद कहा कि देखो ये जो तुमने पढ़ा है ना इसका अजर यह है, इसका अजर कि तुमने जो एक एक जुमला पढ़ा है उसके नतीजे में तुम्हारे सारे गुनाह माफ कर दिए गए। जो तुमने अश्क बहाया, खुद भी बहाया और तुम्हारे सामईन ने भी अश्क बहाया, ये जो गिरने वाला एक एक अश्क और एक एक आंसू का कतरा है, ये कतरा तुम्हारे तमाम गुनाहों की गुनाहों का कफारा है। कहा कि चाहे वो गुनाह बड़े से बड़ा हो या छोटे से छोटा हो, ज्यादा से ज्यादा हो या कम से कम हो, फर्क नहीं पड़ता, हुसैन पर जो गिरिया है वो इतना कीमती है अल्लाह की बारगाह में कि उन आंसुओं के नतीजे में कोई भी आलूदा नहीं रहता। अल्लाह ने कितनी नेमतें दी है, कितनी नेमतें दी। रसूल सबसे बड़ी नेमत, अली बहुत बड़ी नेमत, फातिमतु जहरा सलामुल्लाह अलैहा इतनी बड़ी नेमत, हसन और हुसैन इतनी बड़ी नेमतें, यानी पाकीज़गी तहारतों का मजमुआ किसको मिला है? आपके इन पाकीज़ा कुलूब को मिला है, आपके इन पाकीज़ा कुलूब को। इसलिए एक रिवायत अर्ज करूं, अमीरुल मोमिनीन अली इब्न अबी तालिब की रिवायत है, अपने शियों के हवाले से कि शियातुना खुलिकु मिन फाजिल तीनतिना, हमारे शिया हमारे मानने वाले वो हैं जिनको हमारी बची हुई मट्टी में से खल किया गया है। शियातुना खुलिकु मिन फाजिल तीनतिना, हमारी हमारे वजूद का जब मट्टी गूंदा गया, हमें वजूद बख्शा गया, तो जो मट्टी बची उसमें से हमारे पैरोकारों को खल्क किया गया। वह उजिरू बिमाए महब्बतिना, जब उस मट्टी का गारा बनाया जा रहा था तो उसमें हमारी मोहब्बत का पानी मिलाया गया, और जब हमारी मोहब्बत का पानी मिलाया गया तो उससे जो मखलूक खल्क हुई उसको पैरवान मोहम्मद आले मोहम्मद कहा गया। अपनी कदर कीमत पहचानो, اپنی قدر و قیمت پہچانو کہ علی کا ماننے والا کتنا بلند ہوتا ہے. علی کا ماننے والا بے نماز نہیں ہوتا بلکہ وہ نماز کا سب سے زیادہ پابند ہوتا ہے. علی کا ماننے والا جھوٹا نہیں ہوتا وہ سب سے زیادہ سچا ہوتا ہے. علی کا ماننے والا غیبتیں نہیں کرتا اس لیے کہ غیبت سب سے مذموم اور سب سے زیادہ منحوس عمل ہے جس کی سب سے زیادہ مذمت کی گئی ہے روایات میں. علی کا ماننے والا ایسا نہیں کرتا. علی کا ماننے والا دوسروں کے عیوب پر نظر نہیں رکھتا. علی کا ماننے والا اہل ذکر ہوتا ہے اہل دعا ہوتا ہے. علی کا ماننے والا تنہائیوں میں گریہ کرتا ہے اور لوگوں کے درمیان خوش باش ہوتا ہے. اس کا ظاہر بڑا خوش باش اور دل ہمیشہ محزون. اللہ کی بارگاہ میں ہمیشہ صاحب گریہ اور لوگوں کی محفل میں ہمیشہ مسکراہٹ اور تبسم. یہ علی کے ماننے والوں کی صفات ہیں. علی کا ماننے والا نہ صرف واجب روزے ترک نہیں کرتا بلکہ مستحب روزے بھی رکھنے کی پوری پوری کوشش کرتا ہے. علی کا ماننے والا نہ صرف واجب حج انجام دیتا ہے بلکہ کوشش کرتا ہے جب بھی موقع ملے حج اور عمرہ سے مستفید ہو. علی کا ماننے والا وہ ہے جو اس کے دل سے حسین کبھی بھی نہیں نکلتا. کبھی بھی نہیں نکلتا. اگر اس کے پاس کچھ بھی نہ ہو کچھ بھی نہ ہو اور کربلا وہ جان نہ سکے اپنے گھر کی چھت پر جا کر کربلا کی طرف رخ کر کے جب کہتا ہے السلام علیک یا ابا عبداللہ الحسین تو اس کے اسی ایک جملے کا اس کو اتنا ثواب ملتا ہے جس کا وہ سوچ بھی نہیں سکتا. علی کا ماننے والا ایسا ہوتا ہے. لہذا کہا گیا کہ شیعتنا خلقو من فاضل دینتنا وعجنو بما محبتنا. ہمارے شیعہ ایسے ہوتے ہیں. اب ہم نے ایسا بن کر دکھانا ہے. ہم نے علی کی قدرت اور شجاعت کا مظہر بن کر معاشرے کے اندر ہر علی دشمن کے مقابلے میں سر اٹھا کر جینا ہے سر جھکا کر نہیں. توجہ ہے آپ کی. علی کے ماننے والے کی حیثیت سے ہم نے عزاداری سید الشہداء کو پوری طاقت کے ساتھ منانا ہے کمزور رہ کر نہیں. ہم نے اپنی مجالس کو اپنی عزاداریوں کو اپنے جلوسوں کو پوری قوت کے ساتھ منانا ہے کمزور رہ کر مننا کر مانگ کر نہیں. یہ ہمارا حق ہے اور جو بھی ہم سے ہمارا یہ حق چھیننے کی کوشش کرے گا ہم اس کے مقابلے میں پوری طاقت کے ساتھ کھڑے ہوں گے. اور یہ ذہن میں رکھیے کہ عزاداری سید الشہداء اور غم حسین یہ نقطہ میں صرف توجہ کے لیے کہنا چاہ رہا ہوں کہ یہ صرف شیعوں کا نہیں ہے اور اسی طرح سے یہ صرف شیعوں کا نہیں ہے جس طرح سے میلاد صرف اہل سنت کا نہیں ہے. میلاد اگر نانا کا ہے تو وہ بھی شیعہ کا بھی ہے سنی کا بھی ہے. اور عزاداری سید الشہداء اگر نواسے کا ہے تو یہ بھی شیعہ کا بھی ہے اور سنی کا بھی ہے. لہذا ادھر بھی اسی طرح سے شریک ہو جاؤ جس طرح سے یہاں پر شریک ہوتے ہو اور اس کو بھی اسی طرح سے مناؤ جس طرح سے وہ مناتے ہو. نانا اور نواسا آپس میں جدا نہیں ہے. حسین منی و انا من حسین. دونوں کو جو جدا کرے گا وہ نہ حسین سے ہے نہ نبی پاک سے ہے. ملاؤ ان کو. شیعہ سنی جھگڑا پیدا نہ کرو کبھی بھی اس لیے کہ یہ شیعوں کے دشمن اور سنیوں کے دشمن کی مشترکہ کاوش ہیں اور ہم نے ان کی سازشوں کا شکار نہیں ہونا. دشمن ہمیشہ یہی کوشش کرتا ہے. عراق میں اس نے یہی کوشش کی ہے. سیریا میں اس نے یہی کوشش کی ہے. لبنان میں اس نے یہی کوشش کی ہے. پاکستان میں بھی شیعہ سنی کے نام پر جھگڑے شروع کروائے جاتے ہیں دھماکے کروائے جاتے ہیں جبکہ نہ اس میں انوالو شیعہ ہوتا ہے نہ سنی ہوتا ہے بلکہ دونوں کا وہ مشترکہ دشمن ہوتا ہے جس نے یزید کی طرح سے نقاب اسلام کا پہنا ہوتا ہے. ہمیں اپنے اس دشمن کو اپنی صفوں سے باہر نکالنا ہے اور اپنی پوری یکجہتی اور پوری قوت کے ساتھ मिलकर शिया और सुन्नी के दरमियान हमाहंगी की वो कैफियत पैदा कर दी है। वो कौन सा सुन्नी है जो रसूल की सुन्नत को छोड़कर सुन्नी बने? कोई हो सकता है? वो कौन सा शिया है जो अली की विलायत को छोड़कर शिया बने? अगर कोई शख्स शिया है तो वो रसूल की सुन्नत को छोड़ नहीं सकता, यकीनी तौर पर जहां वो शिया है वहां पर वो सुन्नी भी है। और अगर कोई शख्स सुन्नी है तो वो अली और आले अली को छोड़कर सुन्नी नहीं बन सकता, इसलिए वो जहां सुन्नी है वहां पर शिया भी है। लिहाजा जोड़ो, अलग न करो, जोड़ो, और जहां तक हो सकता है जोड़ो। हाँ, तकफीरियों के मुकाबले में सब इकट्ठे हो जाओ, इसलिए तकफीरी न सुन्नी है न शिया है। तकफीरी शिया का भी दुश्मन है और सुन्नी का भी दुश्मन है। आज जो पाकिस्तान के हालात आगे बनते जा रहे हैं, इसमें बहुत जरूरी है कि शिया और सुन्नी एक पेज पर खड़े होकर तकफीरियों के मुकाबले में इतनी बड़ी कुव्वत बन जाएं कि पाकिस्तान को भी बचा सके और दीन मोहम्मदी को भी बचा सके। इसकी जरूरत है इस वक्त। सलावत भेजिए बस मोहम्मद वालों। टाइम बहुत हो गया, मैं बस दो जुमले, सिर्फ दो जुमले, ज्यादा नहीं मसाइब की अर्ज करता हूं आपकी खिदमत में। आज आपने चहलों में इमाम हुसैन और अरबईन इमाम हुसैन के उनवान से इस जुलूस और मजलिस का इनकाद किया है। अरबईन हुसैनी, जरा तो सोचिए कि आशूर से अरबईन तक ये जो 40 दिन गुजरे हैं, ये दिन कैसे गुजरे होंगे अहलुल बैत पर? कितने सख्त अय्याम है ये अय्याम, कितने सख्त अय्याम है। अहलुल बैत की मुसीबतों का आगाज असरे आशूर से हो गया था। हुसैन तो शहीद हो गए लेकिन ज़ैनब हर हर पल शहीद होती रही। हुसैन एक दफा शहीद हुए, हजरत अब्बास के बाजू एक ही दफा कटे, अली असगर का गला एक ही दफा जुदा हुआ, हजरत अली अकबर के सीने पर बर्छी एक दफा लगी, लेकिन ज़ैनब उम्मे कुलसूम और सकीना इन 40 दिनों में बार बार कत्ल होती रही, बार बार शहीद होती रही, बार बार इनके गले कटते रहे, लेकिन फिर ये जिंदा रही, सर उठाए रखा और इस्तकामत दिखाती रही। जरा शाम गरीबा से देखिए कि क्या मंजर होगा जब ज़ैनब सलामुल्लाह अलैहा खेमों के जलने के बाद मैदान करबला में अकेली और सर बरहना खुले आसमान तले रो रही हो और कोई दिलासा देने वाला मर्द न हो। क्या मंजर होगा जब खेमे हुसैनी जल रहा होगा और मासूम बच्चे इन खेमों से निकल निकल कर वाह हुसैना, वाह अलिया, वाह मोहम्मदा कहते हुए मैदान करबला में बिखर रहे होंगे। तो कैसा मंजर होगा जब मासूम सकीना के दामन पर आग लगी होगी और रोते हुए एक तरफ को भाग रही होंगी। बड़े दर्दनाक लम्हे हैं मासूम सकीना के। कहते हैं कि हमीद इब्न मुस्लिम ने लिखा है कि मैंने देखा एक मासूम सी बच्ची है, छोटी सी बच्ची, उसके दामन में आग लगी है और वो भाग रही है खौफ से। मैं गया, मैंने चाहा कि उस बच्ची को पकड़ूं और उसके दामन की आग बुझाऊं। जब उसने मुझे अपने पीछे आते देखा तो और ज्यादा परेशान हुई और तेज दौड़ने लगी। जब मैंने उसकी ये मजलूमियत देखी, आगे से आया, घोड़े से उतरा, बच्ची को रोका, फौरन सबसे पहले उसके दामन की आग बुझाई। तारीख ने अजीब जुमला लिखा है, लिखा है कि सकीना ने गोया इस तरह से हमीद के चेहरे की तरफ देखा कि पूछ रही हो करबला में सब आग लगाने वाले थे, बुझाने वाला कब कहां से आया। सब आग लगाने वाले देखे हैं अब तक, जिसने भी आकर हमें आग लगाई, हमारे खेमों को जलाया, हमारे कपड़ों को जलाया, हमारे सरों से चादरें छीनी, लेकिन तुम पहले शख्स हो जो आग बुझा रहे हो। कहता है मैंने पूछा बेटी तुम हो कौन? कहा कि हुसैन की बेटी सकीना हूं। कहता मैं बड़ा परेशान हुआ, अंदर से मैं टूट گیا, میں نے دیکھا کہ اس معصوم بچی کے رخسار سیاہ تھے. میں نے پوچھا بیٹی تمہارے رخسار سیاہ ہے کیوں ایسا ہے؟ کہا کہ ان ظالموں نے اتنے تماچے مارے, اتنے تماچے مارے کہ میرے رخسار سیاہ ہو گئے. میں نے دیکھا اس معصوم بچی کے کندھوں پر خون ہے, میں نے دیکھا کان سے خون رس رہا ہے. میں نے پوچھا بیٹی یہ تمہارے کان سے خون کیوں رس رہا ہے؟ جواب میں کہا کہ ان ظالموں نے میرے کانوں میں موجود زیور اس طرح سے چھینے, اس طرح سے زور زبردستی کی کہ میرے کان کی لو پھٹ گئی اور خون رسنے لگا. اب اس بچی کی باری ہے. بچی کہتی ہے کہ تم کیوں مجھ سے یہ سوالات پوچھ رہے ہو؟ کہا مجھے تمہیں دیکھ کر بہت رحم آ رہا ہے, میرے اندر کا انسان جاگ گیا ہے کہ تمہارے ساتھ اتنی زیادتی اور اتنے ظلم ہوئے ہیں. کہا کہ بیٹی کہاں جانا چاہو گی؟ کہا بتانا پسند کرو گے؟ کہا ہاں بولو بتاؤں گا. کہاں جانا چاہتی ہو؟ کہا مجھے ذرا یہ بتاؤ کہ نجف کا راستہ کس طرف ہے. کہتا میں نے پوچھا بیٹی کیا کرو گی؟ کہا نجف جاؤں گی اپنے جد امجد کی بارگاہ میں, اپنے علی مرتضی کی بارگاہ میں, اور عرض کروں گی بابا دیکھیے کہ آپ کی بیٹیوں کے ساتھ کیا سلوک کیا گیا ہے.